नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवाद आजदेखि शुरू हुँदैछ। बहुप्रतीक्षित सगरमाथा संवादमा सहभागी हुन विभिन्न राष्ट्रका उच्च पदस्थ र विषय विज्ञ लगायतका पाहुनाहरू नेपाल आइपुग्नु भएको छ। सगरमाथा संवादका लागि चीन, भारत, भूटान, बेलायत, जापान लगायत 12 भन्दा बढ़ी मुलुकबाट मन्त्री समेतको उच्च स्तरीय प्रतिनिधि मण्डल करीब 175 जना विदेशी पाहुना नेपाल आउनु भएको हो। चीनबाट 15 सदस्यीय प्रतिनिधि मण्डल सगरमाथा संवादमा सहभागी हुँदैछ। त्यसै गरी भारतका वन, वातावरण तथा जलवायु मन्त्री भूपेन्द्र यादव सहितको प्रतिनिधि मण्डल सगरमाथा संवादमा सहभागी हुँदैछ। बेलायत, अजरबैजान, मालदिव्स, यूएई, कतार र बंगलादेशको उच्च स्तरीय टोली पनि सगरमाथा संवादका लागि आइपुगेको छ। त्यसै गरी अमेरिका, किर्गिस्तान, ओमान, स्विजरल्याण्ड, थाइल्याण्ड र जर्मनीको प्रतिनिधि मण्डल पनि सगरमाथा संवादमा सहभागी हुँदैछ। सगरमाथा संवादमा ब्राजिल, इजिप्ट, फिलिपिन्स, नर्वे, स्वीडेन र अस्ट्रेलिया लगायतका देशका विज्ञ सहितको उच्च स्तरीय प्रतिनिधि मण्डल पनि सहभागी हुँदैछ। विभिन्न अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिहरू पनि सगरमाथा संवादमा भाग लिन नेपाल आइपुग्नु भएको छ। नेपालले विश्व समुदायको ध्यान केन्द्रित गर्न र जलवायु परिवर्तनका कारण नेपालले भोगेका समस्यालाई विश्वसामु उजागर गर्ने उद्देश्यले सगरमाथा संवादको आयोजना गरेको हो। जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य विषयमा हुन लागेको सम्मेलन 4 गतेसम्म सञ्चालन हुनेछ। आजको अन्तर्संवादमा हामी सगरमाथा संवादका बारेमा केन्द्रित भएर विश्लेषक एवं वरिष्ठ पत्रकार राजेन्द्र दाहालसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तर्संवादमा। जलवायु परिवर्तनका कारण अहिले नेपालले विविध समस्या भोगिरहेको सन्दर्भमा आयोजना गरिएको सगरमाथा संवादलाई विश्वव्यापी सान्दर्भिकताको हिसाबले कसरी हेर्न सकिन्छ? मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
धन्यवाद। सबैभन्दा पहिलो कुरा त विश्वव्यापी भन्दा पनि हामीले आफ्नै सन्दर्भलाई बढी जोड्न सक्नुपर्छ। नेपालको सन्दर्भमा जलवायु परिवर्तनको असर लगभग नेपालका सबै ठाउँमा, उच्च पहाडदेखि उपत्यका, मैदानी भूभाग, चुरे, भाबर, महाभारत प्रदेशमा समेत हामीले अनुभव गर्न थालिसकेका छौँ। यो अहिलेको पुस्ताले नै अनुभव गर्न थालिसकेको छ। र अलिक घोरिएर, अलिकति गहिरिएर हेऱ्यो भनेदेखि आज यति छिटो जलवायु परिवर्तनको असर हामीले महसुस गर्न थाल्यौँ भने अलिक दीर्घकालमा हाम्रो अर्को पुस्ताले जीवन बाँच्नुपर्ने, व्यवहार चलाउनु पर्ने बेलामा सम्बन्धमा भनौँ न अर्को 25-30 वर्ष 50 वर्ष पछि जलवायु परिवर्तनको असर अरू कति भयावह होला, यो कति भोलि चाहिँ यसलाई सामना गर्न सकिने खालको होला अथवा नहोला भन्ने बारेमा अहिलेदेखि नै चिन्तन गर्नु एकदमै जरुरी भइसकेको छ। त्यो सन्दर्भमा चाहिँ सगरमाथा संवाद हामी नेपालीको लागि, हाम्रो नेपालको सन्दर्भमा सबैभन्दा बढी सान्दर्भिक छ। र अब विश्व परिवेशमा चाहिँ यसको सन्दर्भ स्वाभाविक रूपमा जोडिन्छ, किनभने अन्टार्क्टिका, उत्तरी ध्रुवमा सँगसँगै अब ग्रिनल्यान्ड, ठुल्ठुला हिउँ का जुन टापुहरू अथवा जुन प्रदेशहरू थिए ती सँगसँगै एउटा बिचको, पृथ्वीको बिचमा बसेको रहेको हिमालय जुन हिउँको घर छ त्यो त्यसमा जलवायु परिवर्तनले प्रत्यक्ष असर पारिरहेको छ। त त्यो असर ठिक छ, माटोलाई ढुङ्गोलाई त दुख्दैन, त्यो असर त्यस्तै होला, काला पत्थर देखिएलान्, पत्थरलाई त केही फरक नपर्ला, तर त्यो हिउँ पग्दिँदाखेरि त्यो हिमालय त्यसरी काला चट्टानमा परिवर्तन हुँदै जाँदा त्यो हिमालयको हिउँमाडा मिश्रित नदी, नाला, पानी, मौसमी चक्र यो सबैमा बाँचेको अरब मान्छे, यो करोडमा छैन, अरब मान्छेहरूको भविष्य के होला, तिनको भोलिको जीवनयापन कस्तो होला, तिनको जीवनमा कसरी असर पर्ला, हाम्रो यो यसरी हजारौँ वर्षदेखि विकसित भएर आएको यो सभ्यता, खास गरी दक्षिण एसिया गङ्गाको मैदानी भूभाग, ब्रह्मपुत्र, उता सिन्धु, यो सबैमा त्यसको के असर पर्ला, जहाँ चाहिँ अहिले नै झन्नै झन्नै 2 अर्ब मानिसको बसोबास बसेको छ। त्यसैले यो मानवीय दृष्टिकोणबाट यो संसारकोलाई 8 अर्बको पृथ्वीमा 2 अर्ब त यो हिमालयको बाट निश्रित नदीको पानीमा आश्रित छन्। र त्यो दृष्टिकोणबाट हेर्दाखेरि यो विश्वकै लागि पनि सामयिक र सान्दर्भिक छ, हाम्रो लागि त त्यो सबैभन्दा बढी सान्दर्भिक छँदैछ।
यहाँले जलवायु परिवर्तनका असरहरूका बारेमा भनिरहँदा अब जलवायु परिवर्तन नेपालका लागि नखाएको विष हो भनेर पनि अहिले चर्चा हुँदै आएको छ। विष नखाए पनि यसको असर भोग्नु परेको अवस्था छ। अब जलवायु संकट निम्त्याउन नेपालको ठूलो हात छैन, तर यसबाट गहिरो असरको सामना गर्नु परिरहेको छ। अघि यहाँले यही कुरालाई इंगित गर्दै हुनुहुन्थ्यो। यसकारण नेपालले क्षतिपूर्ति पाउनुपर्छ भन्ने आवाज पनि पछिल्ला दिनमा उठ्दै गएको छ। अब जलवायु वित्त कोषको विषय पनि चर्चामा रहेको छ। यद्यपि अहिलेसम्म नेपालले कुनै किसिमको क्षतिपूर्ति पाउन सकेको अवस्था छैन जलवायु परिवर्तनको असरबाट भएको क्षतिको हिसाबले। यो विषयलाई कसरी अगाडि बढाउन सकिएला? अब नेपालले जलवायु परिवर्तनबाट हुने असरलाई त आखिर कम गर्नु नै छ।
अब यसमा दुईटा दृष्टिकोण छन्, दुईटा कुराहरू छन्। हो, जलवायु परिवर्तनमा हामीले जुन तहको नकारात्मक असर भोग्न थालिसकेका छौँ, जलवायु परिवर्तनको निम्ति हामी त्यो तहको निम्ति त्यतिको लागि जिम्मेवार छैनौँ, यो सही कुरा हो। त्यस बापत जो जिम्मेवार छन् तिनले हामीलाई क्षतिपूर्ति दिनुपर्छ, हामीलाई सघाउनुपर्छ भन्ने एउटा जायज माग हो। त्यो जायज माग हामीले अन्तर्राष्ट्रिय मञ्चहरूमा निरन्तर रूपमा उठाइराख्नुपर्छ, बलियोसँग उठाउनुपर्छ, तर्कसङ्गत र प्रामाणिक रूपमा उठाउनुपर्छ। यस कारणले भनेर हामीले प्रमाणहरू पेश गर्न सक्नुपर्छ। तर देशभित्र बस्दाखेरि चाहिँ सधैँभरि देशका बासिन्दालाई, नेपालकै भनौँ, हामी नेपालीहरूलाई, नेपालको नयाँ पुस्तालाई, खास गरी आजका बालबालिकाहरूलाई यो मात्रै वाक्य घोकाउने चाहिँ होइन, त्यो चाहिँ प्रत्युत्पादक हुन्छ। भने हामीले नखाएको विष हामीलाई लागिरहेको छ नखाएको भनेर जम्मै दोष जति अर्कोतिर पन्साउने र हामीलाई साखुल्य रूपमा मात्रै प्रस्तुत गर्ने हामीले यो खालको शिक्षा दिँदै गयौँ भनेदेखि त्यसले त्यो पनि प्रत्युत्पादक हुन्छ। कसरी भन्नुहुन्छ भनेदेखि हिमाल जलवायु परिवर्तनको असर समग्रमा परेको छ, मोटामोटी परेको छ, तर माइन्युट रूपमा, सूक्ष्म रूपमा मानिसको जीवनमै असर कहाँ परिराखेको छ भने त्यहाँ हाम्रा आफ्ना क्रियाकलापहरूले पनि त्यहाँ असर पारिराखेका छन्। त्यो किनभने हामीले उसलाई जलवायु परिवर्तनलाई मात्रै ठुलो कारणलाई मात्रै दोष देखाइदिउँ र अनि हाम्रा आफ्ना सूक्ष्म व्यवहारहरू, सूक्ष्म कारणहरूलाई हामीले व्यवस्था गरिराख्यौँ भने हामीले सुख पाउँदैनौँ, हाम्रो पुस्ताले, अर्को पुस्ताले पनि सुख पाउँदैन। तपाईँलाई म दृष्टान्त दिएर भन्नुपर्दाखेरि, ठिक छ, जलवायु परिवर्तनको कारणले गर्दाखेरि हिमालहरू पग्लिरहेका छन्, हिउँ हिमालमा जति हिउँ पर्ने हो त्यो छैन, मनसुनी चक्रमा एकदमै प्रभाव परेको छ, त्यो सबै ठाउँमा छ। तर हाम्रो पहाडी भेगमा अथवा तराईमा अथवा भाबर प्रदेशमा अथवा चुरे प्रदेशमा थुप्रै पानीका मुहानहरू सुकिराखेका छन्। पानीका मुहान सुक्नुमा जलवायु परिवर्तनको असर अवश्य होला मोटामोटी रूपमा, तर स्थानीय रूपमा हाम्रा जुन क्रियाकलापहरू छन्, हामीले अन्धाधुन्ध रूपमा पानीको स्रोतहरूलाई, पानीको स्वभावलाई नबुझिकन जथाभावी हामी विकासका नाममा जुन कामहरू हामी गरिराखेका छौँ, हामीले जुन एकदमै लापरवाही र प्रत्यक्कै संवेदनशील नभइकन प्रकृतिलाई जुन किसिमले चाहिँ नि हुडुलिराखेका छौँ, त्यसको असर पनि त हो नि। पानी खान नपाएर आजै हामी हाम्रा पँधेराहरू, हाम्रा कुवाहरू, हाम्रा इनारहरू जो सुकिराखेका छन् त्यसमा हाम्रा सूक्ष्म क्रियाकलापहरू उत्तिकै जिम्मेवार छन्। त्यस कारणले हामीले के गर्नुपर्छ भने, हो, हामीले नखाएको विष भनेर अन्तर्राष्ट्रिय मञ्चहरूमा चाहिँ भन्ने कुरा त्यो हो र त्यसलाई प्रमाणित गर्न सक्नुपर्छ। हामीले अध्ययन अनुसन्धान गरेर प्रमाणहरू जुटाएर त्यहाँ भन्नुपर्छ र क्षतिपूर्तिको लागि अधिकतम प्रयत्न गर्नुपर्छ। तर सँगसँगै हामीले आफ्ना दैनिक क्रियाकलापहरू जो प्रकृति विरुद्ध छन्, जसले प्रकृतिलाई प्रतिकूल असर पारिरहेका छन्, तिनलाई पनि सुधार गर्दै जानुपर्छ र त्यसको निम्ति खास गरी हामीले नयाँ पुस्तालाई यो कुरा हामीले विद्यालय तहदेखि नै पढाउँदै जानुपर्छ। हेर्नु प्रकृति अनन्त भन्ना भन्दै पनि हामी प्रकृति अनन्त छैन, प्रकृतिलाई हामीले जो संरक्षण गरेनौँ भने प्रकृतिले हामीलाई संरक्षण गर्दैन। प्रकृतिबाट हामी राम्रो व्यवहार खोज्छौँ, राम्रो प्रतिफल खोज्छौँ भने हामीले प्रकृतिप्रति पनि त्यस्तै राम्रो व्यवहार गर्नुपर्छ भन्ने शिक्षा हामीले सँगसँगै दिँदै जानुपर्छ र यो अहिले हाम्रो शिक्षाको विद्यालय तहदेखिकै शिक्षाकोमा एउटा अभिन्न अङ्गको रूपमा प्रकृति संरक्षण, जलवायु परिवर्तनका कारक तत्त्व, त्यसका असरको बारेमा र भोलिको गएर पछि गएर 50 वर्षपछि गएर हुनु पर्न सक्ने स्थितिको बारेमा अहिले नै जागरुक बनाउँदै जानुपर्छ। त्यस कारणले यहाँ दुईटा कुरा स्पष्ट, अन्तर्राष्ट्रिय मञ्च फोरमहरूमा प्रयोग गरिने भाषा, त्यहाँ गरिने तर्क अलिकति फरक हुनुपर्छ हाम्रो स्थानीय तहमा हेर्ने दृष्टिकोणमा पनि।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तरसंवादमा हामीले सगरमाथा संवादका बारेमा केन्द्रित भएर विश्लेषक एवं वरिष्ठ पत्रकार राजेन्द्र दाहालसँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउं। अब सगरमाथा संवाद एक बहुसरोकारवाला संवाद मञ्च पनि हो। अब जुन विश्वव्यापी क्षेत्रीय र राष्ट्रिय रूपले अहिले तापक्रम बढ़िरहेको सन्दर्भमा बढ़ी महत्वपूर्ण पनि मान्न सकिन्छ। सगरमाथा संवादबाट महत्वपूर्ण घोषणा पत्र जारी गरी त्यसलाई अन्तर्राष्ट्रियकरण गर्न सकिने अवस्था पनि रहन्छ होला। यो विषयमा हामी कसरी अगाडि बढ्न सक्छौ अब, ताकि नेपालले पनि जलवायु परिवर्तनमा आफ्नो ठूलो भूमिका देखाइरहेको छ, चासो देखाइरहेको छ भनेर अरू मुलुकले पनि थाहा पाउन सकुन् भन्ने आशयमा हामीले यो मञ्चलाई कसरी सदुपयोग गर्न सक्छौ?
धन्यवाद। यसमा मलाई के लाग्छ भने पहिलो कुरा हामीले स्पष्ट पार्न सक्नुपर्छ, सगरमाथा संवाद का सञ्चालन गर्नेहरूले उहाँहरूले के कुरा आफू पनि स्पष्ट हुनुपर्छ र पब्लिकलाई पनि के कुरा स्पष्ट गर्न सक्नुपर्छ भने सगरमाथा संवाद नाम राखिएको छौँ हामीले। यो सगरमाथा शब्दलाई सिम्बोलिक अर्थमा बुझ्नुपर्छ, अर्थात् यो संवाद, यो छलफल कार्यक्रम चाहिँ सगरमाथा अथवा माउन्टेन एभरेस्ट, त्यो एउटा खास निश्चित हिमाल अथवा त्यो चुचुरोमा सीमित होइन र सिङ्गो हिमालय क्षेत्रमा मात्रै यो सीमित होइन, यो त एउटा साङ्केतिक शब्द मात्रै हामीले यसलाई लिएको हो। हामीले कुरा गर्ने भनेको त सगरमाथाको कुरा पनि हामी गर्छौँ, एभरेस्टको कुरा पनि गर्छौँ, सिङ्गो हिमालय पर्वतको कुरा पनि गर्छौँ, हिमशिखरहरूको कुरा पनि गर्छौँ, हिमतालहरूको र त्यो हिमाली भेगमा बस्ने शेर्पा आदि लगायतका समुदायहरूको पनि कुरा गर्छौँ। भन्दै भन्दै गएर के भने सिङ्गो नेपाली भूभागमा बस्ने सबै तराईको मैदानदेखि लिएर भाबर प्रदेश उपत्यका सबैतिर बस्ने यो मान्छेको सम्मेलन हुनुपर्छ। सगरमाथा संवाद भनेको मान्छेका बारेमा, अर्थात् त्यो सगरमाथा हिमालय क्षेत्रमा परेको जलवायु परिवर्तनको प्रतिकूल असरको बारेमा अथवा काहीँ कोही सम्भावनाहरू अब राम्रा पनि छन् भने त्यसको सबैको बारेमा कुरा गर्ने, त्यो मान्छेलाई केन्द्रबिन्दुमा राखेर, समुदायलाई केन्द्रबिन्दुमा राखेर कुरा गरिनुपर्छ, अर्थात् यहाँ मान्छे जोडिनुपर्छ, मान्छेका हित जोडिनुपर्छ। यो हिमाल सगरमाथा भनेको चाहिँ पर्वतारोहण गर्ने, हिमाल चढ्नेहरूको मात्रै कुरा होइन, यहाँ बस्ने सामान्य जीविका चलाएर बस्ने मानिसको पनि हो भन्ने कुरा एउटा स्पष्ट पारेर जानुपर्छ। र अर्को कुरा के गर्नु पर्यो भनेदेखि, यस्ता कुराहरू आउँदाखेरि यो बढी प्राविधिक कुराहरू हुँदै जान्छ अनि यस्ता छलफलहरू चाहिँ हाम्रो आम मानिसबाट, आम समुदायबाट कट अफ भएर अलग्ग्याएर भने केही विज्ञहरूले, केही पदाधिकारीहरूले त्यसलाई एउटा आफ्नो करियरको पार्टको रूपमा चाहिँ लिएर जाने अनि आम समुदायले नबुझ्ने कुरा गर्ने होइन, एकदम प्राविधिक भाषामा होइन सबै कार्यक्रम अब ठिकै छ, अन्तर्राष्ट्रिय अडियन्स बोलाएको कारणले गर्दाखेरि हामीले सबै अङ्ग्रेजी माध्यममै गर्छौँ, तर हामीले सगरमाथा संवाद सम्बन्धी जति जे जति असर पर्ने हो त्यो त प्रत्यक्ष त हामीलाई पर्ने हो नि, नेपालमा बस्नलाई पर्ने हो, नेपाली भाषामा, नेपालका भाषामा त्यो सम्बन्धी साहित्य त्यो सम्बन्धी जानकारी हामीले कति उत्पादन गरेका छौँ, कति प्रभावित गरेका छौँ, कति पुर्याउनु पर्ने ठाउँमा पुर्याएका छौँ यतातिर, अर्थात् सारसमा मैले भन्न खोजेको भने विज्ञहरूले हाइज्याक गरिदिनु हुँदैन यस्ता एजेन्डाहरूलाई, यसलाई यो समुदायको समाजको मानिसहरूको समस्या हो, साझा समस्या हो भने त्यो उनीहरूले बुझ्ने भाषामा उनीहरूको बिचमा पनि तोराइराख्नुपर्छ। यो हाइज्याक गरिनु हुँदैन, धेरै यसलाई प्राविधिक स्वरूपमा मात्रै लानु हुँदैन भन्ने मेरो एउटा आग्रह छ हो। र अर्को आग्रह चाहिँ मैले फेरि अघि पनि भनेको कुरा चाहिँ के भने हामीलाई हाम्रो प्रकृतिको बारेमा, हाम्रो भूभरणको बारेमा, हाम्रो जलवायु विशेषताको बारेमा, यो सबै बारेमा नेपाली जनतालाई, नेपाली विद्यार्थीलाई, नेपालका नीति निर्माताहरूलाई जति जानकारी हुनुपर्ने हो त्यो जानकारी हामीले दिन सकेका छैनौँ, हाम्रो शिक्षाले दिन सकेका छैन। हाम्रो भूगोलको बारेमा हामी धेरै कम, हाम्रा विश्वविद्यालयका ग्रेजुएटहरू स्नातकहरूलाई पनि भूगोल बारेमा एकदमै कम छ, किनभने उहाँहरूलाई खोइ तपाईँलाई त यो यति त हो त भन्दा ए आमा हामीले त भूगोल पढेन भन्छ। अब हामीले भूगोललाई कम्पलसरी गरेका छैनौँ, इतिहास कम्पलसरी गरेका छैनौँ, होइन, अनि त्यो गर् नगर्दाखेरि के भने एउटा ठुलो आफ्नै देशलाई राम्रोसँग चिन्न बुझ्न अप्ठ्यारो पर्ने जमात हामीले उत्पादन गरिराखेका छौँ। त्यस्तो जमातलाई हामीले जलवायु परिवर्तन जस्तो अलिक बढी जटिल विषय बुझाउन पनि गाह्रो हुन्छ। त्यस कारणले सबैभन्दा पहिला चाहिँ मैले मेरो जोड चाहिँ के छ भने नयाँ पुस्तालाई विद्यालय तहदेखि नै यो बारेमा नेपालको प्रकृति, नेपालका प्राकृतिक चुनौती, नेपालका प्राकृतिक सम्भावना, यो सबै बारेमा राम्रोसँग बुझ्न सक्ने गरी हाम्रो शिक्षाको अङ्ग बनाइनुपर्छ भन्ने लाग्छ।
संवादको उद्देश्य अब मानवताको साझा हित र सामूहिक कल्याणको अवधारणालाई प्रवर्धन गर्ने पनि हो भनेर सरकारले भनिरहेको छ। यसकारण अब सगरमाथा संवादमा उठेका महत्वपूर्ण विषयलाई राष्ट्रिय नीतिमा समावेश गरेर अगाडि बढ़न सकिने अवस्था रहन्छ कि रहँदैन, यहाँले पनि भन्नुभयो हामीले शैक्षिक पाठ्यक्रममा समेत जलवायु परिवर्तनका विषयलाई समावेश गर्ने नीति अवलम्बन गर्नुपर्छ ताकि भोलिको भविष्यले जलवायु परिवर्तन र यसबाट हुने नकारात्मक बाट बच्न सकुन् भन्ने सोच पनि रहेको देखियो। यस हिसाबले हामीले जलवायु परिवर्तन र यससँग सम्बन्धित नीतिलाई कसरी अगाडि बढाउनु पर्छ र यो सगरमाथा संवाद त्यसका लागि कसरी अगाडि बढ्न सक्छ, त्यहाँ आएका कुराहरू नीतिमा नै समावेश गर्ने सरकारको नीति कार्यक्रम र बजेटमा नै उपयुक्त हुन्छ भने त्यहाँ आएका केही कुराहरूलाई, उठान भएका कुराहरूलाई समावेश गरेर अगाडि बढ्न सकिने अवस्था रहन्छ कि रहँदैन?
धन्यवाद। म यदि सगरमाथा संवादको सन्देशलाई अथवा त्यहाँ छलफल हुने यसको महत्त्वलाई, यो सबलाई हामीले हाम्रो समुदायसँग, हाम्रो नेपाल बासिन्दाहरूसँग, मानिसहरूलाई सँग जोड्न सक्ने हो भने भोलिका दिनमा यस्तो संवाद चाहिँ के हो भने राष्ट्रिय सन्दर्भमा सगरमाथा भए जस्तै हरेक स्थानीय सन्दर्भमा उनीहरूका लागि जुन कुरा बढी सान्दर्भिक हुन्छ त्यस्तो संवाद उनीहरूले गर्न थाल्नु पर्यो। एउटा म तपाईँलाई सानो दृष्टान्त दिएर भन्छु, कसैको कुनै गाउँको पानीको स्रोत चाहिँ माथिभन्दा माथि रहेको रानीवन रहेछ, एउटा कुनै नाम गरेको वन रहेछ, मैले रानीवन भनिदिएँ, त त्यो वन संरक्षण गरिराख्दा हिजो त्यहाँबाट पानीको कुवाहरू, त्यहाँबाट धाराहरू चलिराखेका थिए, अब आज पानीको समस्या भयो, टाढाबाट खोलाबाट लिफ्ट गरेर अथवा केही गरेर पानी ल्याउनु पर्ने भयो, त अब त्यहाँ संवाद चल्नु पऱ्यो कि होइन यो दिनदिनै पानीका कुवाहरू किन सुकिरहेका छन्, हामी पहिला जस्तो वृक्ष ऊ त गरेहरू जथाभावी काटेका त छैनौँ हामीले, किनभने अहिले धेरै मान्छे पहिलाको जस्तो दाउरा प्रयोग गर्दैनौँ, काठ पनि धेरै पहिलाको भन्दा कम प्रयोग भएको छ, तर किन त हामी कहाँ यो अनि किन समयमा पानी पर्दैन, के भएको छ, हाम्रो समस्या के हो? त्यस्तै तराईमा जाँदाखेरि हाम्रा इनारहरू किन सुकिराखेका छन्, कहाँ कहाँ के कारणले हो? अब संवाद गरेर ए इनारमा तराईको तल्लो तराईका मैदानको इनारहरूमा पानी आउनको लागि त भाबर प्रदेश ठिक हुनु पर्यो, चुरे प्रदेश ठिक हुनु पर्यो, अनि चुरेमा परेको पानी भाबर प्रदेशमा गएर त्यहाँबाट जमिन मुनि गएर त्यो जमिन रिचार्ज भएर अनि त्यो पानी तल तराईको मैदानमा चाहिँ भूमिगत स्रोतको रूपमा इनार कुवा पम्प सेटबाट त्यो पानी आउने हो। त्यस कारणले हामीले यो रिचार्ज गर्नेतिर जानु पर्यो भने हरेकले स्थानीय तहमा ठाउँ ठाउँमा आफ्नो समस्या त्यहीँ पनि समाधान खोज्नुपर्ने स्थिति छ र समाधान भेटिन्छन् पनि. एउटा अर्को कुरा बुझ्नुपर्ने र हामीले बुझाउनु पर्ने कुरा यो ठुलो संवादले स्थानीय तहसम्म पुर्याउनु पर्ने एउटा छलफलको विषय के हो भने मैले अघि पनि भनेको कुरा फेरि पनि दोहोऱ्याउँछु, प्रकृतिलाई त्यसै छोडिदिउँ भने प्रकृति आफ्नो किसिमले बच्छ रहिरहन्छ, त्यसमा केही हुँदैन, ढुङ्गा माटो पाखा पखेर रुख बोट भइरहन्छ. तर मानिसको लागि उपयोगी प्रकृति जोगाउनु छ हामीले भने चाहिँ मानिसले पनि योगदान गर्नुपर्छ, त्यहाँ समुदायले पनि योगदान गर्नुपर्छ. अर्थात् हामीले त्यो प्रकृतिलाई आफू अनुकूल जोगाइराख्यौँ भने अनि त्यसले पनि हामीलाई रक्षा गर्छ, त्यसले पनि हामीलाई प्रतिफल दिन्छ. यो सन्देश हामीले यसरी प्रवाह गर्नुपर्छ अब आन्तरिक समुदायको स्तरमा र बाहिरको स्तरमा चाहिँ हामीले नेगोसिएसन गर्न अन्तर्राष्ट्रिय मञ्चहरूमा खास गरी यो विश्वव्यापी वायु प्रदूषण हरित गृह ग्यास उत्सर्जनको लागि जो जिम्मेवार औद्योगिक मुलुकहरू छन् सम्पन्न मुलुकहरू छन् उनीहरूसम्म हामीले टेबल ठोकेर आफ्नो कुराहरू राख्नको लागि चाहिँ हामीले पर्याप्त मात्रामा प्राविधिक अध्ययनहरू पनि गर्नुपर्छ. त्यसका लागि उनीहरूसँगै उनीहरूकै विश्वविद्यालयहरू आदि आदिसँगै हामीले मद्दत लिन सक्नुपर्छ र हामीले प्रमाण जुटाउनुपर्छ. यी यस कारणले तिम्रो कारणले मलाई यसरी असर परेको छ, हामीलाई यसरी असर परेको छ, त्यसको लागि तिमी जिम्मेवारी लिनु पर्यो, तिमीले क्षतिपूर्ति हामीलाई दिनु पर्यो र भोलि त्यो अहिले भइसकेको क्षतिको लागि क्षतिपूर्ति दिने एउटा कुरा भयो र तिमीले आफ्नो यो घटाउनु पर्यो, भोलि त सधैँभरि क्षतिपूर्तिमा हामी अभ्यस्त भएर बस्ने होइन, हामीले उनीहरूलाई दबाब दिनुपर्छ तिमी प्रदूषण घटाऊ, तिमी यो ग्रिन हाउस ग्यास उत्पादन गर्ने अथवा वायु जलवायु परिवर्तनको निम्ति जिम्मेवार जे जति कृत्यहरू तिमीहरू गरिरहेछौ त्यो तिमी कन्ट्रोल गर, तिमी नियन्त्रण गर भनेर हामीले त्यो पनि भन्नुपर्छ. हामी प्रोएक्टिभ पनि हुनुपर्छ, उनीहरूले जे जे भन्ने जे हजुर भनेर बस्नुको जरुरी छैन. हाम्रो पनि यो पृथ्वीमा नेपालीहरूको पनि उत्तिकै हक लाग्छ, जे कोही अमेरिकनको कोही युरोपियनको अथवा कसैको जति हक लाग्छ. हामीले यो दृष्टिकोणबाट आफू प्रस्तुत हुनुपर्छ, त्यसको लागि आफू सक्षम भएर संवादमा नै प्रस्तुत हुनुपर्छ र भोलि पर्सि अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि प्रस्तुत हुनुपर्छ.
हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौं. कार्यक्रमको अन्त्यमा मैले यहाँलाई केही जिज्ञासा राख्न चाहे. अब थामेमा हिम पहिरो गयो, त्यसै गरी पछिल्लो समय बाढ़ी पहिरो अस्वाभाविक रूपमा आइरहेका घटनाहरू पनि हामीले आफैले देख्यौं. अब यी तमाम समस्याहरू प्राकृतिक विपदका घटनाहरू घटिरहेका छन् तर यसको वास्तविक कारण के भनेर पर्याप्त अध्ययन अनुसन्धान भइरहेको अवस्था छैन, या त स्वाभाविक प्राकृतिक चक्रभित्रै यी भइरहेका हुन् या तापक्रम वृद्धिले यस्ता घटना घटेका हुन् भनेर नेपालले ठोस रूपमा यकिन गर्न सकेन भनेर कतिपय विषय विज्ञहरूले भनिरहेको सन्दर्भ पनि रहेको छ. यस्ता विषयमा अध्ययन अनुसन्धानको जरूरत के कति रहेको छ र सरकारले सुधार गर्नुपर्ने कुराहरू के रहेका छन् अति नै संक्षिप्तमा बताइदिनुहोस्, हामीसँग एक मिनटको मात्र समय रहेको छ.
हामी धन्यवाद. हामी एक किसिमले भाग्यशाली छौँ, गएको चार दशक अगाडि नै जबकि यो जलवायु परिवर्तनको मुद्दा अहिले आएर जल्दो बल्दो भइराखेको छ, आजभन्दा 40-45 वर्ष अगाडि नै हिन्दुकुश हिमालय पर्वत श्रृङ्खलाकोमै केन्द्रित रहने गरी अध्ययन गर्ने यहाँको, किनभने ठुलो एकदमै ठुलो जनसङ्ख्या यो हिमालय बेल्टमा आश्रित छ, त्यस कारणले भनेर इसी मोडको स्थापना त्यतिखेर भएको हो. त्यसले पहाडी जनजीवनमा हिमाल यहाँका पर्वतहरूको असरको बारेमा 40-45 वर्षदेखि प्रशस्त अध्ययन गरेको छ, प्रशस्त डाटा चाहिँ त्यसले पैदा गरेको छ. हो अब यहाँनिर ठुलो के भएछ अरे, तर त्यसले पैदा गरिरहेको छ, त्यो अन्तर्राष्ट्रिय संस्थाको हेडक्वार्टर काठमाडौँमा छ, सबै थोक छ, तर हामीले त्यो जुन नलेज जो ज्ञान त्यसले उत्पादन गरेको छ, जो सूचना त्यसले उत्पादन गरेको छ, हाम्रो सरकारले पनि त्यसलाई प्रयोग गर्न सकेको छैन, हामी नेपाली आम नेपालीलाई त्यहाँसम्म पहुँचै छैन, हाम्रो हाम्रो सक्षमता नै भएन. त्यस कारणले हामीसँग हुँदै नभएको होइन, हामीसँग केही सूचनाहरू पहिलादेखि नै छन्, ती सूचनाहरूलाई हामीले धेरै हदसम्म प्रयोग गर्न सक्छौँ र आफ्ना प्रमाण गर्छौँ। त्यसको लागि हामीले तत्परता, राजनीतिक नेतृत्व, अलिकति सक्रियता चाहिँ राजनीतिक नेतृत्व तहको सक्रियता चाहिन्छ। डेटा हुँदै नभएको होइन, हामीले प्रमाण गर्न नसक्ने स्थिति छैन, हामीसँग छ, अरूभन्दा हामीसँग छ, किनभने इसी बोर्डको अफिस यहीँ गोदावरीको छेउमा छ। त्यस कारणले हामीले यस्ता अध्ययनहरूबाट फाइदा लिन सक्नुपर्छ।
हुन्छ, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
हस्, तपाईँलाई धन्यवाद अवसरको लागि।
आजको अन्तरसंवादमा हामीले सगरमाथा संवादका बारेमा केन्द्रित भएर विश्लेषक एवं वरिष्ठ पत्रकार राजेन्द्र दाहालसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।